नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 6 दिन बाकी।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
कांग्रेसका शीर्ष नेता आजदेखि तराईका चुनावी सभामा व्यस्त। निर्वाचन आचार संहिता पालना गर्न आयोगको थप निर्देशन, तर आचार संहिताको उल्लंघन भने बढ्दै।
के भन्ने आचार संहिता? हाम्रो देशमा त नियम कानून भन्ने कुनै ठाउँ नै छैन।
आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार भएको संसदीय समितिको ठहर। सर्लाहीमा कठाको 33,000 मूल्याङ्कन रहेको जग्गा 18 लाखमा किनेको भेटियो।
डीआईजी नवराज सिलवालको रिट सर्वोच्चद्वारा खारेज। कार्य सम्पादनमा सिलवाल अघि रहेको सर्वोच्च, यसअघिको भनाई विपरीत पूर्ण इजलासको फैसला।
म्यानमारमा रोहिंग्या समुदायमाथिको हिंसाबारे राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफल हुँदै। उत्तर कोरियालाई थप प्रतिबन्ध लगाउने प्रस्ताव राष्ट्रसंघद्वारा पारित।
र 19 वर्ष मुनिको एसिया कप छनौट क्रिकेटमा नेपाल भोलि भूटानसँग खेल्दै।
भर्ना खुल्यो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस नेशनल कलेज अफ इन्जिनियरिङ 7 बाटो ललितपुरमा शैक्षिक वर्ष 2074-75 का लागि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषयमा बाँकी केही सिटहरूमा विशेष सहुलियतका साथ भर्ना लिइरहेकोले आईओई प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई कलेजमा सम्पर्क राख्न सूचित गरिन्छ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5157-www.nce.edu.np।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
असोज 2 गते हुने स्थानीय तहको चुनावका लागि 2 नम्बर प्रदेशमा आज पनि बिहानैदेखि उम्मेद्वारहरूले प्रचार प्रसार गरिरहेका छन्। उम्मेद्वार तथा दलका प्रतिनिधि मत माग्दै गाउँ गाउँमा पुगेका छन्। प्रदेश नम्बर 2 को 8 जिल्लाका 136 स्थानीय तहमा 2 गते स्थानीय तह चुनाव हुँदैछ। यो चुनावको प्रचारका लागि मुख्य दलका शीर्ष नेता समेत 2 नम्बर प्रदेशमा पुगेका छन्। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहित शीर्ष नेताहरू चुनावी सभालाई सम्बोधन गर्न आज प्रदेश नम्बर 2 जानु भएको छ। प्रधानमन्त्री देउवाले आज सप्तरीको राजविरासमा चुनावी सभालाई सम्बोधन गर्दै सप्तरीको चतरामा उच्च बाँध बनाउने विषयमा भारतसँग सहमति भएको भन्दै यसले डुबानको समस्या समाधान भई जिल्लाको समृद्धि हुने बताउनुभयो। उहाँले नेकपा एमाले मधेस विरोधी पार्टी भएको समेत आरोप लगाउनुभयो। चुनाव आचार संहिता विपरीत उहाँको सभाका लागि सरकारी तथा भारतीय नम्बरका गाड़ी पनि प्रयोग गरिएको थियो। चुनाव प्रचारका लागि कांग्रेसका शीर्ष नेताहरू तराई झरेका छन्। शीर्ष नेताहरूले सिराहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, महोत्तरी, बारा र पर्सामा हुने आमसभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ। एमाले, माओवादी केन्द्र तथा मधेस केन्द्रित दलका शीर्ष नेताहरू यसअघि नै तराई झरिसकेका छन्।
निर्वाचन आयोगले सरकारलाई निर्वाचन आचार संहिता पालना सम्बन्धमा थप निर्देशन दिएको छ। प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका क्रममा उम्मेद्वारले प्रचारका लागि पार्टी र चुनाव चिन्ह अंकित टी शर्ट, झोला, स्टिकर, गम्छा, सल, खादा जस्ता सामान वितरण गर्ने क्रम बढ़ेको भन्दै त्यस्ता सामग्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको हो। यस्तै स्थानीय तहका कार्यक्रमको उद्घाटन नगर्ने गरी मात्र मन्त्री तथा सांसदलाई त्यस्ता कार्यक्रममा सहभागी हुन सहमति दिन सरकारलाई निर्देशन दिएको छ। यस्तै निर्वाचन आचार संहिता लागू हुनु पूर्व सरूवा भएका कर्मचारीलाई यथाशीघ्र आफ्नो दरबन्दीमा जान, रमाना दिन तथा काज रहेको भए दरबन्दीमा काज फिर्ता गर्न पनि भनेको छ। आयोगले राजनीतिक कार्यक्रममा भाग लिन जाँदा सरकारी गाड़ी र स्रोतको प्रयोग नगर्न फेरि पनि निर्देशन दिएको छ।
निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइएपछि निर्वाचन आयोगले उपसभामुख गंगा प्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश राज दाहाललाई स्पष्टीकरण सोधेको छ। उपसभामुख यादवले चुनावको प्रचार प्रसारमा भारतीय नम्बर प्लेटको गाड़ी प्रयोग गरेको तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाल पार्टीको कार्यक्रममा सहभागी भएको सूचना पाएकाले 24 घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। एनटीभीका अध्यक्ष दाहाल हिजो ललितपुरमा भएको नेपाली कांग्रेसको कार्यक्रममा सहभागी भएका आयोगले जनाएको छ।
प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा समानुपातिक चुनाव प्रणालीतर्फ भाग लिन 88 दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। समानुपातिक चुनाव प्रणालीमा भाग लिन चाहने दलका लागि आयोगले आजसम्मको समय दिएको हो।
प्रदेश नम्बर दुईको चुनाव आउनै लाग्दा निर्वाचन आचार संहिताको उल्लंघन बढ़ेको छ। दल र उम्मेद्वार निर्वाचन आचार संहिता विपरीत भोज भतेर चर्को र महँगो प्रचार प्रसार गरिरहेका छन्। जनकपुरबाट उज्यालो सहकर्मी शैलेन्द्र महतोको रिपोर्ट।
चुनावको प्रचार प्रसारको क्रममा दल र उम्मेद्वारले आचार संहिताको धज्जे उडाउँदै ठूल्ठूला पर्चा पम्पलेट पोस्टर जताततै टाँसेर क्रूप बनाएका छन्। ब्यानर झण्डा र ठूल्ठूला तुल खम्बा रूख र सड़कको बीचबीचमा झुण्ड्याएका छन्। अर्को पार्टीको झण्डा र पोस्टर च्याप्नुको साथै लाउडस्पिकरमा चर्को प्रचारले दिक्क बनाएको धनुषाको बटेश्वर गाउँपालिका एकका कुशेश्वर महतोको गुनासो छ।
कसैको ब्यानर च्यापिन्छ, कसैको त्यो गरिब मान्छेलाई धम्काउँछ, डिजेहरू नचलाउनु पर्ने, त्यो अरूको ब्यानर अरूको बम्प्लेटहरू झण्डाहरू नच्याप्नु पर्ने, अरूलाई धम्की नदिनु पर्ने, प्रशासनले निगरानी गर्नुपर्ने।
यति मात्र होइन, आफ्नो पक्षमा भोट हाल्न र मतदाता रिझाउन उम्मेद्वारले भोज भतेर समेत निरन्तर गरिरहेका छन्। दलका शीर्ष नेता समेत चुनाव चिन्ह अंकित टी शर्ट टोपी गम्छा प्रयोग गरेर आचार संहिता उल्लंघन गरिरहेका भेटिन्छन्। भारतीय नम्बर प्लेटका गाड़ी त यत्रतत्र सर्वत्र चलिरहेको देखिन्छन्। यसले देशमा नियम कानून कमजोर भएको र उद्दण्डता बढ़ेको बुद्धिजीवीको भनाई छ। जनकपुर उपमहानगरपालिका 8 का लालबाबु चौधरी
के भन्ने आचार संहिता, हाम्रो देशमा त नियम कानून भन्ने कुनै ठाउँ नै छैन। बिना मतलबको नियम, बिना मतलबको कानून, बिना मतलबको दुनियाँ कुरो गर्ने दलहरूले पालन गरेको पनि केही हेर्दिन। सबै चाहिँ उदण्ड हो जम्मै। कसले के गरेको छ, कुन पालन गरेको छ, जथाभावी जे मन हुन्छ गरेकै छ। ब्यानर पोस्टर दुनियाँ वगैरह वगैरह हल्ला फसाद दुनियाँ गरेकै छ, के भन्ने यसमा।
आचार संहिताको व्यापक उल्लङ्घन भइरहँदा यसलाई नियन्त्रण गर्ने जिम्मेवार निकाय के गरिरहेका छन् त? धनुषाका प्रमुख निर्वाचन आयुक्त राधाकृष्ण उप्रेती,
आचार संहिता उल्लङ्घनका कुराहरू धेरै आइरहेको छ। त्यो उल्लङ्घन भएको विषयलाई निपटारा कसरी गर्ने भन्ने क्रममा चाहिँ काठमाडौँबाट केन्द्रीय अनुगमन टोली पनि आएको छ, सूक्ष्म अनुगमन टोली पनि आएको छ। हामीले यहाँ लोकल स्तरबाट पनि हेरिराखेका छौँ, वाच गरिराखेका छौँ। अब हामी तपाईँको यो जस्तो पर्चा पम्पलेटहरूको पनि निषेध गरेको कुराहरू चाहिँ अहिले जुन आइराखेको छ त्यो विषयमा अब हामी अहिले प्रेसमा नै गएर चाहिँ त्यो रोक्ने क्रममा गइरहेका छौँ। त्यसलाई हामी सूक्ष्म अनुगमन गरिरहेका छौँ।
प्रदेश नम्बर दुईमा चुनाव नजिकिँदै जाँदा उम्मेद्वारमा चुनाव जसरी पनि आफैले जित्नै पर्ने मनोविज्ञान झाँगिँदै गएको पाइएको छ। यस्तो बेला आचार संहिता उल्लङ्घनका घटना रोक्न निर्वाचन आयोग लगायत सम्बन्धित निकायले कडा कदम चाल्नुपर्ने देखिएको छ।
रिपोर्टपछि अब खबरको सिलसिला। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद विस्तार गरेर आफूले गल्ती नगरेको बताउनु भएको छ। प्रदेश नम्बर दुईको चुनावी आमसभालाई सम्बोधन गर्न सिराहा जाने क्रममा आज बिहान विराटनगर विमानस्थलमा प्रधानमन्त्री देउवाले पत्रकारसँग आवश्यकताको आधारमा मन्त्री परिषद विस्तार गरेको बताउनु भएको हो। उहाँले सरकार विस्तार गरेर आफूले कुनै गल्ती नगरेको र निर्वाचन आचार संहिता पनि उल्लंघन नगरेको दावी पनि गर्नुभयो। सरकारलाई हातखुट्टा बाँधेर निर्वाचन आयोगले अप्ठ्यारो पार्न नसक्ने भन्दै प्रधानमन्त्री देउवाले आयोगसँग सल्लाह गरेर नै काम गरिरहेको बताउनुभयो।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारको विषयमा प्रधानमन्त्री देउवाको बचाउ गर्नुभएको छ। विराटनगर विमानस्थलमा पत्रकारसँग प्रचण्डले संक्रमणकालको अन्तिम फाइदा प्रधानमन्त्री देउवाले लिएको बताउनु भएको हो। उहाँले आफूहरू सरकारमा भएकाले नैतिक जिम्मेवारी भने आफ्नो पार्टीको पनि भएको स्वीकार गर्नुभयो। संविधानले नै अबको सरकार कस्तो बनाउने भन्नेबारे निर्देश गरेकाले प्रदेश र संघको चुनावपछि यस्ता समस्या समाधान हुने उहाँको भनाई छ।
संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गत गठित उपसमितिले नेपाल आयल निगमले जग्गा खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ। उपसमितिले आयल निगमको जग्गा खरिदबारे अध्ययन गरेर तयार पारेको प्रतिवेदन अनुसार जग्गा खरिदमा भएको अनियमिततामा आपूर्ति मन्त्रालयका सचिवदेखि निगमका अधिकारी जिल्ला मालपोत कार्यालय र ओडा कार्यालयसम्म संलग्न रहेको पाइएको छ। झापामा प्रति कट्ठा 8,90,000 प्रस्ताव गर्नेलाई टेण्डर नदिई 13,51,000 रूपियाँमा खरिद गर्ने प्रस्ताव स्वीकृत भएको छ भने सर्लाहीमा सबैभन्दा कम कबूल गर्ने टेण्डरदाताबाट नै जग्गा खरिद गरिएको उपसमितिका संयोजक सुभाष चन्द्र ठकुरीले बताउनुभयो। तर सर्लाहीमा जग्गाको सरकारी दर प्रतिकट्ठा 33,000 रूपियाँ भए पनि प्रतिकट्ठा 18,10,000 रूपियाँमा जग्गा खरिद गर्ने निर्णय भएको छ। यस्तै चारै जिल्लामा टेण्डरबाट निजी जग्गा खरिदको प्रक्रिया अघि बढेपछि मात्र सरकारी जग्गा प्राप्तिका लागि पत्र लेखिएको पाइएको संसदीय समितिले जनाएको छ।
सर्वोच्च अदालतले आफू प्रहरी प्रमुख नियुक्त हुनुपर्ने दावी गर्दै दायर गरेको नवराज सिलवालले दायर गरेको रिट खारेज गरेको छ। आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक अर्थात आईजीपी नियुक्त गरेको भन्दै प्रहरी नायब महानिरीक्षक डीआईजी नवराज सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले खारेज गरेको हो। प्रधान न्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाश मान सिंह रावत र पुरूषोत्तम भण्डारीको पूर्ण इजलासले सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई बढ़ुवा गर्दा संविधान कानून र प्रहरी नियमावली भन्दा बाहिर गएर नगरेको साथै कुनै त्रुटि नभएकाले डीआईजी सिलवालको माग दावी पूरा नहुने ठहर गर्दै रिट खारेज गर्ने फैसला गरेको अदालतले जनाएको छ। यसअघि सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की सहितको पूर्ण इजलासले कार्य सम्पादन मूल्यांकनमा सिलवाल सबैभन्दा अघि रहेको ठहर गरेको थियो। सिलवालले वरियता तथा कार्य सम्पादन मूल्यांकनमा पनि आफू अघि रहेको अवस्थामा प्रकाश अर्याललाई आईजीपी बनाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। सिधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमाई कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त MBBS कोर्स गराइरहेकोले एमओई, टीयू, केयू, पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त।
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत।
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली, पुतली सड़क, काठमाडौँ।
फोन 01-44-45-712, 44-45-713।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कांग्रेसका शीर्ष नेता आजदेखि तराईका चुनावी सभामा व्यस्त, निर्वाचन आचार संहिता पालना गर्न आयोगको थप निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, दशैंका लागि लामो दूरीका गाड़ीको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ। यातायात व्यवसायीले काठमाडौँ उपत्यकाको नयाँ बस पार्क, गौशाला, कोटेश्वर, पुरानो बस पार्क, कलंकी, सुन्धारा लगायत ठाउँका काउन्टरबाट अग्रिम टिकट बुकिङ गर्न सकिने जनाएका छन्। पोहोर परारको तुलनामा ढिला गरी खुलेको टिकट बुकिङ गर्न काउन्टरमा बिहानैदेखि टिकट लिनेको भीड़ लागेको थियो। व्यवसायीले गएको 22 गतेदेखि नै टिकट बुकिङ खुला गर्ने सहमति गरे पनि बसमा छत राख्न पाउने लगायत माग पूरा गर्न सरकारलाई बाध्य पारेर आजदेखि मात्र बुकिङ खोलेका हुन्। सरकार र यातायात व्यवसाय बीचको लामो जुहारीपछि आजदेखि बल्ल दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुलेको छ। यातायात व्यवस्था विभाग र व्यवसायीले धेरै तयारी र व्यवस्थापनका साथ टिकट बुकिङ खुलाएको दावी गरे पनि टिकट नपाइने र लामो लाइनमा बस्नुपर्ने बाध्यता यो वर्ष पनि हटेन। अर्जुन पोखरेलको रिपोर्ट।
गाडीमा झोला वा लगेज राख्दा सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउनु होला।
झिसमिसेमै काठमाडौँको नयाँ बस पार्क पुग्दा प्रहरीले माइकमा टिकट काट्दा सचेत हुन आग्रह गरिरहेको थियो। सबैजसो टिकट काउन्टरमा दशैंमा सुविस्तासँग घर जान पाइने आशमा टिकट काट्नेको लामो लाइन थियो। पोहोर परार भनेको दिन भनेको सिट नपाएको सम्झदै केही यात्रु त राति 12 बजे नै पानीमा भिज्दै बस पार्क पुगेका थिए।
मेरो नाम कृष्ण चौधरी, म धनगढीको लागि म 12 बजे राति आएको, अहिलेसम्म टिकट पाएको छैन। पानी परिरहेको थियो, छाता परेर आएको, कसैले बुझ्दैन।
भीड व्यवस्थित बनाउन र टिकट काट्नेलाई सुरक्षा दिन बस पार्कभित्र 50 जना जति प्रहरी र त्यति नै संख्यामा स्वयंसेवक खटिएका थिए। तर पनि झिसमिसीमै लाइन बसेकाहरूले अबेरसम्म पनि टिकट नपाएको गुनासो गर्दै थिए। नयाँ बस पार्कमा पूर्वी नेपालका लागि टिकट काट्नेको धेरै भीड़ थिएन, तर गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, बागलुङ, पर्वत, प्युठान, दाङ, सुर्खेत, नेपालगंज, धनगढ़ी लगायतका ठाउँको टिकट लिने काउन्टरमा त झण्डै 500 जनासम्मको लामो लाइन थियो। लाइन व्यवस्थित नहुँदा धकेला धकेल थियो। महिला र बुढाबुढीलाई लाइन बस्न नपर्ने भने पनि भैरहवाको टिकट लिन बसेका राजेश खेतान जस्ता वृद्धहरूले धक्का सहेरै लाइन बस्नु परेको थियो।
एउटा काउन्टर छ, बिहान 3 बजेदेखि आइरहेछु, पालो 10 बजेबाट काउन्टर बन्द हुन्छ, फेरि 1 बजेसम्म 4 बजे खोल्छ भन्छ, दिन त गयो नि मेरो। होइन, प्रशासनलाई गएर भन्नु, यो भएन के, एकदम नराम्रो भइरहेछ। गाडीको स्थिति हेर्नु न।
अनि महिला र वृद्ध वृद्धलाई त लाइन बस्न नपर्ने भन्छ तपाईँलाई?
खै त खै, ऊ ढक्का खाइरहेछु, हेर्नु न, अनि के भन्नु।
हरेक दशैंमा 25 लाख यात्रु काठमाडौँबाट बाहिरिन्छन्। गाड़ी नपाएर दुःख भोग्नु नपरोस् भनेर दशैंको 1 महिना अघिदेखि अग्रिम टिकट बुकिङ खुलाउने गरिएकोमा यो वर्ष भने यातायात व्यवसायीले नियम विपरीत गाड़ीमा छत राख्न पाउनुपर्ने र भाड़ा बढ़ाउनुपर्ने लगायतका माग राखेर रा टिकट खोल्न नमानेपछि दशैंभन्दा 18 दिन अघि मात्रै टिकट खुलेको हो। तर टिकट खुलेकै दिन बिहान 10 बजे अघि नै केही काउन्टरका कर्मचारीले टिकट बिक्री भइसकेको भन्दै फर्काएपछि अर्घाखाँचीका भोजराज जस्ता यात्रु निकै निराश देखिन्थे।
भरोसै छैन यो यातायातको, टिकट पुगेर काउन्टरमा भित्र छिर्नु, अब लाइनमा पालो आउँछ भन्दा भन्दै पनि टिकट छैन, भोलि आउनुहोस् भन्न सक्छ, एउटा दुखिरहे तर टिकट पाउँछ भन्ने 100% ग्यारेन्टी छैन।
पूर्वी क्षेत्रमा चल्ने गाडी व्यवसायको सिन्डिकेट कम हुँदा भनेको बेला टिकट पाइन्छ भने गाड़ी पनि सुविधाजनक छन्। तर पश्चिम नेपालमा भने यात्रुले व्यवसायीहरूले भनेको जति नै पैसा तिर्छु भन्दा पनि सिट पाउँदैनन्। सिन्डिकेटको कारण हरेक वर्ष दुःख पाउनु परेको गुनासो गर्दै हुनुहुन्थ्यो नेपालगंजका केशव शर्मा।
सिन्डिकेट प्रणाली हो, त्यसले पनि दुःख दिइरहेछ, गए यसमै जाऊ नगए नजाऊ भने जस्तो कि त्यो हो। खल्लो त अब स्वाभाविक हिसाबले आउँछ नै, अब आए पनि जानै पर्यो होइन, बाध्यता छ मान्छेहरूलाई चाडपर्वमा घर पुग्ने।
दशैंमा घर जान फुरुङ्ग परे पनि टिकट काट्दा खेप्नुपर्ने शास्तिले धेरैलाई निराश बनाउने गरेको छ। व्यवसायीले भने जति भाड़ा दिन तयार हुँदा पनि सजिलो गरी टिकट पाउने व्यवस्था गर्न न सरकारले सकेको छ, न त व्यवसायीले नै यतातर्फ ध्यान दिएका छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नारायणगढ़ मुगलिन सड़कमा भोलिदेखि 24 घण्टा गाड़ी चलाउन पाइने भएको छ। विस्तार भइरहेको यो सड़कमा पहिरो खस्ने क्रम बढ़ेपछि गएको असार 25 गतेदेखि राति गाड़ी चलाउन बन्द गरिँदै आएको थियो। पानी पर्न कम भएको र चाडपर्वका लागि आवत जावत गर्ने बढ़ेपछि राति पनि सड़क खुला गर्ने निर्णय गरिएको चितवनका प्रमुख जिल्लाधिकारी नारायण प्रसाद भट्टले बताउनुभयो।
प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले राजीनामा दिनुभएको छ। सर्वोच्च अदालतको पूर्ण वृहत इजलासले आफ्नो रिट खारेज गरेपछि उहाँले केही बेर अघि राजीनामा दिएको जानकारी गराउनु भएको हो। उज्यालोसँग कुरा गर्दै उहाँले आफू कानूनी लड़ाईका लागि सर्वोच्च गएको तर सर्वोच्चले आफ्नो रिट खारेज गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो।
वैदेशिक रोजगार विभागले म्यान पावर कम्पनीलाई एक महिनाभित्र उजुरी टुंग्याउन निर्देशन दिएको छ। श्रम तथा रोजगार मन्त्री फर्मुल्ला मंसूरको निर्देशनपछि विभागले इजाजत प्राप्त सबै म्यान पावर कम्पनीलाई आफ्नो संस्था विरूद्ध परेका उजुरी 30 दिनभित्र टुंग्याउन निर्देशन दिएको हो। यसैबीच वैदेशिक रोजगारीका लागि रूस लगिदिने भन्दै ठगी गर्ने भारत देहरादूनका सूरजलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ। रूसको मस्कोमा काममा पठाइदिने भन्दै उनले दाङ धनौरीका बसन्त बस्नेतसँग 10,70,000 रूपैयाँ र दाङकै दंगीशरण गाउँपालिकाका कमल ओलीसँग 21,40,000 रूपैयाँ लिएर उनीहरूलाई युक्रेन पुर्याएर अलपत्र पारेका थिए।
दरोडी रकम बढ़ाइएको विरोधमा म्यान पावर व्यवसायीले आन्दोलन थालेका छन्। विरोधको पहिलो दिन आज वैदेशिक रोजगार विभागको कार्यालयमा धरना दिइएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष रोहन गुरूङले जानकारी दिनुभयो। सरकारले म्यान पावर कम्पनीको दरोडी रकम 1 करोड़ रूपियाँ पुर्याउने निर्णय गर्दै ऐन संशोधनको मस्यौदा तयार गरेपछि म्यान पावर व्यवसायीले आन्दोलन थालेका हुन्।
सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृंखला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 9814340068, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कल हेभन।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नवलपरासीको देवचुली नगरपालिकाले विपन्न समुदायका बालबालिकाको लागि निशुल्क बस सेवा सञ्चालन गरेको छ। नगरपालिकाले 2 नम्बर वडाको माझी, मुसहर, बोटे लगायत अति विपन्न समुदायको बसोबास रहेको पुनर्वास टोलमा विद्यालय जाने बालबालिकाका लागि निशुल्क बस सेवा सञ्चालन गरेको हो।
विश्व तापमानमा वृद्धि र जलवायु परिवर्तनको जोखिमले नेपालका हिम श्रृंखला सबैभन्दा बढ़ी जोखिममा परेको विज्ञले औल्याएका छन्। नेपाल व्यवस्थापन संघले पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभावका विषयमा गरेको कार्यक्रममा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले बढ़दो तापक्रमले हिउँ पग्लेर चट्टान देखिन थालेकाले पर्वतारोहणमा असर पुग्ने बताउनुभयो।
मिथिला क्षेत्रको पवित्र जितिया पर्व मिथिलाञ्चलमा आजदेखि शुरू भएको छ। 3 दिनसम्म मनाइने यो पर्व नहा खा अर्थात नुहाएर खाएपछि आजदेखि शुरू भएको हो। व्रत बस्नु अघि आज महिलाले घिरौलाको पातमा भगवान जित महान र दिवंगत पितृलाई प्रसाद चढ़ाएर चिउरा, दही तथा आँपको रसबाट तयार पारिएको खानेकुरा खाने र भोलि बिहान 4 बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान 8 बजेतिर व्रत सम्पन्न गर्ने प्रचलन छ।
बुटवल उपमहानगरपालिका 5 का जनरुद्दीन मियालाई अपहरण गरी फिरौती माग्ने 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। मियालाई अपहरण गरी 35 लाख रूपियाँ फिरौती माग्ने जनरुद्दीनका भाई नाता पर्ने मोहम्मदीन मियासँगै स्याङ्जाका सुन्दर प्रसाद अधिकारी र सन्तोष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
संघीय प्रहरी इकाई कार्यालय तुलसीपुर दाङले नागरिकलाई सूचना लुकाएको भन्दै जिल्ला प्रहरी प्रमुख सहित 3 जनालाई विभागीय कार्यवाही गर्ने भएको छ। कार्यालयले आज पत्रकार सम्मेलन गरी वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेका बेला थुनुवाको ज्यान गएको निष्कर्ष निकाल्दै सूचना लुकाउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंह, वडा प्रहरी कार्यालय लमहीका प्रमुख सूरज खड्का र थुनुवा कक्षका इन्चार्जलाई विभागीय कार्यवाही गर्ने जनाएको हो।
महिनावारी भएका महिलाप्रति गरिने विभेद र छुवाछुत अपराध ठहर हुने कानून बने पनि व्यवहारमा लागू गर्न गाह्रो हुने बझाङका महिलाहरूले बताएका छन्। महिनावारी हुँदा विभेद र शास्ति भोग्नु परे पनि आफ्नै परिवारका विरूद्धमा उजुरी गर्न गाह्रो हुने धेरैजसो महिलाको भनाई छ।
स्थानीय चुनावलाई मध्यनजर गर्दै बारामा आजदेखि रक्सी खान र बिक्री गर्न स्थानीय प्रशासनले रोक लगाएको छ। प्रमुख जिल्लाधिकारी विजय नारायण मानन्दरको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले असोज 4 गतेसम्म मदिराका साथै मदिराजन्य पदार्थको बिक्री गर्न र खान रोक लगाएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी गराउनुभयो।
धादिङमा आज बिहान भएको बस दुर्घटनामा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा नवलपरासीको प्रतापपुर गाउँपालिका 5 की 62 वर्षीय रमा शंकर सिंह र 60 वर्षीय बच्चा रावलको ज्यान गएको प्रहरीले जनाएको छ।
तेह्रथुमका बजारमा स्थानीय व्यवसायीले उत्पादन गरेका कुखुरा खपत नभएपछि मासु व्यवसायीले अरू ठाउँबाट कुखुरा आयात गर्न नपाउने भएका छन्। जिल्लाका कुखुरा पालक किसानले स्थानीय उत्पादनलाई प्राथमिकता दिन माग गर्दै जिल्ला बाहिरबाट कुखुरा आयात गर्न रोक लगाएका हुन्।
मेरो पनि भन्नु छ।
भगवान घिमिरे फेसबुकमा प्रश्न गर्नुहुन्छ, प्रत्येक चुनावमा आचार संहिता उल्लंघन भएका समाचार सुनिन्छन् तर निर्वाचन आयोगले कारवाही गरेको चाहिँ सुनिँदैन, किन होला? आचार संहिता बनाउने मात्र हो निर्वाचन आयोगले?
विद्युत महसुल बुझाउँदैनन् सरकारी कार्यालय भन्ने खबर उज्यालो अनलाइनमा पढेर शंकर भट्टराईले फेसबुकमा लेख्नु भएको छ। आफै तिर्दैनन् भने नागरिकलाई कार्यवाही गरेर महसुल तिराउनुको के अर्थ? राम्रो कामको थालनी त आफैबाट गर्नुपर्ने हो।
शालिगराम कार्की, नेपाली दूतावास कतारले कसैले चन्दा मागे खबर गर्नु भनेको खबर उज्यालो अनलाइनमा पढेपछि दूतावासलाई प्रश्न गर्नुहुन्छ, खबर कसरी अनि के का लागि गर्ने? आपद विपदमा परेर सहाराका लागि 100 पटक फोन गर्दा फोन उठ्दैन, दूतावासमै गएर समस्या राख्दा त समाधान हुँदैन भने चन्दा माग्दैछन् भनी जानकारी गराउनु के अर्थ होला र?
साधुराम चौलागाई प्रश्न गर्नुहुन्छ, चाडपर्व नजिकिँदै गर्दा घर फर्केका नेपाली सीमा वारिपारी र बजारमै लुटिएका छन्, सरकार किन नागरिकलाई निर्धक्क हिँडुल गर्न सक्ने सुरक्षाको प्रत्याभूत गर्न सक्दैन?
अनि यसै विषयमा सुजन रेग्मी सुझाव दिनुहुन्छ, चाडपर्व आउनै लाग्दा दुर्घटना बढ़िरहेका छन्, दुर्घटना कम गर्न सरकारले बेलैमा ध्यान दिन जरूरी छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सञ्जिता देवकोटा। अब विदेशका खबर। म्यानमारमा रोहिंगा मुस्लिम समुदायमाथि भएको ज्यादतीको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ। म्यानमारबाट झण्डै 3 लाख रोहिंगा मुस्लिम समुदायका मानिस शरणार्थीका रूपमा बंगलादेश विस्थापित भएपछि छलफलका लागि राष्ट्रसंघीय सुरक्षा परिषदले भोलि आकस्मिक बैठक बोलाएको समाचार संस्था एएफपीले जनाएको छ।
संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको छ। गएको हप्ता गरेको 6ौं तथा अहिलेसम्मकै ठूलो परमाणु परीक्षणपछि उत्तर कोरियामाथि नयाँ कड़ा प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदबाट पारित भएको हो। अमेरिकाको पहलमा तयार भएको नयाँ प्रतिबन्धको प्रस्तावमा शुरूमा चीन र रूसले असहमति जनाएका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। धनकुटामा शुरू भएको शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब मोरङले विजयी शुरूआत गरेको छ। आयोजक धनकुटालाई 4-1 हराउँदै बेलबारी प्रतियोगिताको सेमी फाइनल पुगेको हो। बेलबारीको जितमा दीपक राईले 2 तथा निशान लिम्बू र पूजन उपरकोटीले 1-1 गोल गरे। आयोजक धनकुटाको तर्फबाट अविनाश राईले सान्त्वना गोल फर्काए।
र 19 वर्ष मुनिको इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा भोलि भूटानसँग खेल्दैछ। खेल मलेसियाको वायुमास ओभलमा हुनेछ। प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई 255 रनको ठूलो अन्तरले पराजित गरेको थियो। नेपालका मुख्य प्रशिक्षक विनोद दासले भोलि पनि राम्रो प्रदर्शन गर्ने बताउनुभयो। प्रतियोगिताको विजेता बनेर एसिया कप छनौट हुने नेपालको लक्ष्य रहेको उहाँले बताउनुभयो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कांग्रेसका शीर्ष नेता आजदेखि तराईका चुनावी सभामा व्यस्त। निर्वाचन आचार संहिता पालना गर्न आयोगको थप निर्देशन, तर आचार संहिताको उल्लंघन भने बढ्दै।
आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार भएको संसदीय समितिको ठहर। सर्लाहीमा कठाको 33,000 मूल्यांकन रहेको जग्गा 18 लाखमा किनेको भेटियो।
डीआईजी नवराज सिलवालको रिट सर्वोच्चद्वारा खारेज। सिलवालद्वारा आजै राजीनामा।
म्यानमारमा रोहिंगा समुदायमाथिको हिंसाबारे राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफल हुँदै उत्तर कोरियालाई थप प्रतिबन्ध लगाउने प्रस्ताव राष्ट्रसंघद्वारा पारित।
र 19 वर्ष मुनिको एसिया कप छनौट क्रिकेटमा नेपाल भोलि भूटानसँग खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै रुबिना श्रेष्ठ र सुनिता भरिविदा हुन्छौ। नमस्कार।